الحمد لله رب العالمين الصلاة والسلام على رسوله الكريم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة البقرہ میں ہم 40 نمبر آیت تک پڑھ لیا تھا تھوڑا سا چونکہ بیچ میں عید کا وقفہ آ گیا تھا تو تھوڑا سا بات کو آیت نمبر 40 کو دوبارہ دیکھتے ہوئے آگے بڑھتے ہیں یا بنی اسرائیل اے یعقوب کے بیٹو اذکروا نعمت یلتی انعمت علیکم میری اس نعمت کو یاد رکھو جو میں نے تمہارے اوپر کی ہے اور میرے وعدے کو پورا کرو میں تمہارے وعدے کیا ہوا پورا کروں گا اور مجھی سے ڈرو بنی اسرائیل جو حضرت یعقوب کی یا حضرت اسحاق کی اولاد ہیں ان کو قرآن مجید اب ایمان کی دعوت دینے جا رہا ہے تمہید باندھنے کے بعد تمہید مکمل ہو گئی تھی 39 نمبر آیت پہ اس کے بعد بنی اسرائیل کو جو اہل کتاب کے نام سے عربوں کے ہاں جانے جاتے تھے ان کو یہ کہا گیا کہ تم اس وعدے کے مطابق ایمان لے آؤ جو تم سے کیا گیا ہے اب اللہ نے تو ایک ہی بے عہدی کا لفظ ذکر کیا ہے لیکن ہمارے ذہن میں یہ لفظ پڑھتے ہی دو تین عہد یاد آ جاتے ہیں ایک تو اسی سیاق سباق میں موجود ہیں حضرت آدم سے کہا تھا کہ فَإِمَّا يَأْتِيَنَّكُم مِّنِّي هُدًى کہ جب میری طرف سے آیت نمبر 38 میں کہ جب میری طرف سے ہدایت آئے تو اس کو ماننا یہ ایک عہد ہے ایک عہد حضرت موسیٰ کے ہاتھوں سے ان سے لیا گیا تھا کہ تمہارے بھائیوں میں سے ایک رسول آئے گا تم اس کو مانو گے تو ایک عہد خود آگے چل کر سورہ آل عمران میں قرآن مجید میں بیان کیا گیا ہے کہ اگر تم تورات اور انجیل کو قائم کرو گے تو اپنے اوپر سے اور اپنے پاؤں کے نیچے سے رزق تمہیں ملے گا تو تورات کا قیام حضرت موسیٰ کا وہ عہد کہ اپنے بھائیوں میں سے کسی رسول کے آنے کو ماننا ہے اور حضرت آدم کے ساتھ یہ عہد کہ میری طرف سے جب بھی کوئی ہدایت آئے گی تو اس کو مانا جائے گا نہیں مانو گے تو دوزخ میں جاؤ گے ان کو پیش نظر رکھتے ہوئے جملہ بولا گیا کہ میرا عہد پورا کرو میں تمہارا عہد پورا کروں گا ٹھیک ہے یعنی میں تمہیں آسمان سے اور زمین سے رزق فراہم کروں گا وَإِيَّايَ فَارْهَبُونِ اور مجھی سے ڈرو دو چیزیں اور پیش نظر رہیں اذکروا نعمتی اللتی انعمتو میری نعمت کو یاد رکھو جو میں نے تمہارے اوپر کی ہے یاد رکھنا یاد کرنا بیان کرنا ذکر کے یہ سارے معنی ہیں قرآن مجید جب کہتا ہے کہ وَاذْكُرُوا اللَّهَ كَثِيرًا تو دونوں مطلب مراد ہو سکتے ہیں کہ یاد رکھو اللہ کو بہت اور یاد کرو اللہ کو بہت یاد رکھو کا مطلب ہے کہ ہر کام کرتے ہوئے یاد رکھا جائے کہ میں نے اللہ کو جواب دینا ہے اور یاد کرو کا مطلب ہو جائے گا کہ بیٹھ کے تسبیحات پڑھو ٹھیک ہے دونوں میں مطلب فرق ہو جائے گا پیش نظر یاد رکھنا ہوتا ہے خواہ وہ کو کلمات پڑھ کے یاد رکھیں خواہ موقع بے موقع اپنی زندگی میں خدا خوفی کے ساتھ زندگی گزاریں تو یہ دونوں یاد رکھنے ہیں تو یہاں جب یہ کہا گیا کہ اذکروا نعمت اللہ تی انعم تو علیکم تو اس کا مطلب ہے یاد رکھو دوبارہ یاد تازہ کر لو بھول نہ جاؤ جو میں نے تمہارے اوپر احسان کیا تھا اس کو فراموش نہ کرو اس کا کچھ تقاضا ہوتا ہے جب بھی کوئی ہم بھی ایک دوسرے کے اوپر جب انعام وغیرہ کرتے ہیں تو اس کا کچھ مطلب ہوتا ہے کہ یہ کیوں کیا جا رہا ہے مثلا میں اپنے ملازم کو میں نے بونس دیا کہ چلو بھی بہت اچھا کام کیا تو اس کا کیا مطلب ہے کہ وہ اگلے دن خرابی کرنا شروع کر دے فطری سی بات ہے کہ نہیں ہوگی یاد رکھنے کا مطلب یہاں یہ ہے کہ نعمت کا دینے کا جو تقاضا ہے اس کو پورا کرو تمہیں میں نے امام بنایا تھا یہ ہم پچھلی دفعہ بات کر چکے ہیں کہ تمہیں ہم نے امام بنایا تھا لوگوں کی ہدایت کے لیے اس امامت کے فریضے کو انجام دو نبی کریم صلی اللہ علیہ وسلم کے حوالے سے بھی اس کو پورا کرو تو میں تم میرا وعدہ پورا کرو گے میں تمہارا وعدہ پورا کر دوں گا یعنی تمہیں دوبارہ غلبہ دے دوں گا تمہیں رزق دوں گا کھلا سب کچھ ہوگا وَإِيَّايَ فَارْهَبُونِ اور مجھ سے ڈرتے رہو اس طرح کے جو جملے آ جاتے ہیں پیچھے جملہ بولنے کی ایک وجہ ہوتی ہے کہ مجھ ہی سے ڈرو اس کا مطلب ہے کہ مخاطب جو ہے وہ کسی اور ڈر کی وجہ سے وہ کام نہیں کر رہا جو مطلوب ہے तो इसलिए कहा जाएगा कि मुझसे डरो, लोगों से ना डरो। ये जुमला जब हम बोलेंगे मुझसे डरो, मुझी से डरो, तो इसका मतलब है कि कुछ और लोगों से भी लोग डर रहे हैं, इसलिए काम नहीं कर रहे हैं। तो ये जाहिर है कि हमारे बहुत सारे दीनी कामों में, हक परस्ती के कामों में, हक बोलने के मामले में रुकावट बन जाता है लोगों का खौफ। मौशी खौफ भी होता है, लोगों का खौफ भी होता है। तो इस तरह की जितनी चीज़ें हैं वो फिर हमारे हक गोई में, हक के कबूल करने में रुकावट बन जाती हैं। तो इसका मतलब हुआ कि पीछे जो या बनी इसराइल जो थे वो नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम को मानने के हवाले से कुछ दूसरे खौफ की वजह से मान नहीं रहे थे। उसको अल्लाह ताला ने कहा है कि नहीं, मुझी से डरो, लोगों से ना डरो, दुनिया की चीज़ों से ना डरो, मुझसे डरो। वा आमिनु बिमा अनज़ल तो मुसद्दिक लिमा मअकुम वला तकूनू अव्वला काफिरिन बही। इस पर भी हमने बात कर ली थी कि तौरात के मुताबिक जो तस्दीक करने वाली चीज़ है उस पर ईमान लाओ जो मैंने तुम्हारे ऊपर नाजिल की है। अनज़ल तो बहुत दिलचस्प इस्तेमाल हुआ है, यानी जब मैं कहता हूँ कि भाई मेरी बात मान लो, अपने बेटे को कह रहा हूँ मैं तुम्हारा बाप हूँ, मेरी बात मान लो, तो इसमें सनद बन जाती है, ये बात तकवीयत देने के लिए होता है। तो ऐसा नहीं कहा गया कि जो कुछ नाजिल किया गया है, ये नहीं कहा गया, जो मैंने नाजिल किया है। तुम्हें शर्म करनी चाहिए कि अल्लाह ताला कह रहे हैं कि मैं कलाम नाजिल कर रहा हूँ, तुम मान नहीं रहे। तो ये शर्म, अदब, लिहाज, ये सारी चीज़ें अनज़लतु के साथ इसमें आ गई हैं। मुसद्दिकल लिमा मअकुम के माने अर्ज़ किया था कि इसका मतलब यह है कि तौरात में जो कुछ लिखा हुआ है उसके मुताबिक नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम आए हैं और उसके मुताबिक कुरान मजीद आया है। तस्दीक करने का मतलब दोनों होते हैं कि उसमें लिखी हुई बात पूरी हो जाए, ये भी तस्दीक होती है, और ये भी तस्दीक होती है कि ये कुरान मजीद तौरात को कह रहा है कि वो ठीक है। दोनों मतलब तस्दीक होते हैं। तो यहाँ ये दूसरे मानी में नहीं, पहले मानी में है कि कुरान में, तौरात में जो लिखा हुआ था नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में और कुरान के बारे में वो पूरा हो रहा है, वो पेशीन गोयाँ पूरी हो रही हैं, वो बातें पूरी हो रही हैं, तो इसलिए तस्दीक हो रही है। वला तकूनू अव्वला काफिरिन बही, तुम सुनते ही देखते ही इसका इनकार ना कर दो, ये मैंने नाजिल किया है। पुरानी किताबों, तुम्हारे पास जो किताबें हैं उनकी तस्दीक भी कर रहा है, तो सुनते ही इसका इनकार ना कर दो बल्कि गौर करो, समझो और इसको मान लो। एक इसका मफहूम ये है। दूसरा मफहूम ये हो सकता है कि तुम अपनी तौरात ही का इनकार ना कर दो। देखो, मैं कुरान मजीद नाजिल किया है जो तुम्हारी किताब तौरात में लिखे हुए बातों के मुताबिक है, तो तुम नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का इनकार करके दरअसल अपनी तौरात का ही इनकार कर दोगे। ये दोनों मफहूम इसके अंदर शामिल हो सकते हैं। वला तश्तरु बिआयाती समनन कलीला, यहाँ से रह गया था तो आगे अब हम बढ़ रहे हैं। वला तश्तरु बिआयाती समनन कलीला, मेरी आयतों को हकीर कीमत के इवज ना बेचो। बेचना दरअसल पसंद करने, ना पसंद करने, या अब मेरी इसकी ज़रूरत नहीं रही, मैं ये चीज़ बेच कर दूसरी ले लेता हूँ, तो इसलिए फिर ये तरजीह देने के मानी में, पसंद करने के मानी में इस्तेमाल हो गया, या छोड़ देने के मानी में इस्तेमाल हो गया कि दुनिया की हकीर कीमत के इवज़ मेरी आयतें ना बेच डालो। अब ये क्या चीज़ है? क्या वो पैसे लेकर कुरान का इनकार कर रहे थे? इसका भी इम्कान है कि कोई कुव्वतें उनको कह रही हों जो अहले किताब को, कभी कुरान को ना मानना, हम तुम्हें इतना पैसा दे देंगे, इनकार कर दो। अब एक आलम दीन जिसकी लोग सारी बात मानते हैं, वो अगर कह दे कि नहीं, कुरान मजीद पेशीन गोइयों के मुताबिक नहीं है, तो बहुत बड़ी कम्यूनिटी के ऊपर असरअंदाज हो सकता है। तो इस तरह के मौक़ों पर यह भी होता है कि कुछ लोगों को पैसे दे दिए जाते हैं कि आप ईमान ना लाइए या आप इनकार कर दीजिए। लेकिन एक मफहूम यह भी है कि मैं जब दुनिया का फ़ायदा देख रहा हूँ कि अच्छा, अहले किताब रहने में मुझे फ़ायदा है, सारा ख़ानदान मेरा अहले किताब का है, दोस्तियाँ हैं, यारियाँ हैं, कारोबार चल रहे हैं, अगर मैं नबी सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ले आऊँ तो ये तो सब कुछ छिन जाएगा। तो ये भी समनन कलीला हो जाएगा कि दुनियावी नुकसान से बचने के लिए मैं अल्लाह की आयतों को नहीं मान रहा, हालांकि बात वाज़े हो गई है कि ये कलाम इलाही है। वैया या फत्तकुन, तो इस ज़मन में भी मुझी से डरो। वही बात जो मैंने पहले अर्ज़ की थी कि यहाँ पर भी ये बात मुकद्दर है कि ईमान लाने की वजह उनका कोई खौफ बन रहा है। تو چونکہ سمنن کلیلہ ہے تو واضح طور پر یہاں مالی نقصان، حیثیت کا نقصان، عرب کے معاشرے میں اہل کتاب کو ایک پیشوائی کا مقام حاصل تھا دور جاہلیت میں، کیونکہ یہ کہتے تھے ہمارے پاس اللہ کی کتاب ہے، اللہ کا قانون ہے، اللہ کی دو کتابیں ہمارے پاس ہیں، تو تمہارے پاس تو اللہ کی کتاب نہیں ہے. امی کا مطلب یہی تھا کہ جس کے پاس اللہ کی کتاب نہیں ہے. تو اس معنی میں وہ اپنی مشیخت قائم رکھتے تھے. آپ لوگوں جو سیرت پڑھتے ہیں انہیں سنا ہوگا کہ سیرت میں لکھا ہوا ہے کہ حضرت عبد المطلب نے جب نظر مان رکھی تھی کہ میرے 10 بیٹے ہوئے تو میں اپنے ایک بیٹے کو اللہ کی راہ میں قربان کروں گا، تو اب 10 بیٹے ہو گئے. تو حضرت عبداللہ جو نبی اکریم صلی اللہ علیہ وسلم کے والد گرامی ہیں، ان کے ذبح کرنے کا معاملہ آ گیا کہ اب اللہ کی راہ میں کو ذبح کرنا ہے، 10 بیٹے ہو گئے ہیں. تو لوگوں نے کہا کہ یہ کیا کر رہے ہو، تم ایسا نہ کرو، کوئی اور معاملہ کر لو، ان کی جگہ پہ کوئی فدیہ دے دو. تو فدیہ کا فیصلہ کرنے کے لیے وہ ایک یہودی راہبہ کے پاس گئے کہ میں یہ کرنا چاہتا ہوں تو کیا کروں. اس نے تجویز دی کہ تم دیت ادا کر دو، تو ایک طرف 10 اونٹوں کو کرا ڈالو اور ایک عبداللہ کا کرا ڈالو جس کے نام نکل آئے. وہ بڑھاتے گئے یہاں تک کہ 100 اونٹوں کا کرا جو ہے وہ نکل آیا. تو یہ بھی انہوں نے اپنا فتویٰ نہیں، کسی اپنے قریش کے کسی بڑے آدمی سے فتویٰ نہیں لیا، بلکہ اہل کتاب سے جا کر لیا. تو یہ ان کی ایک حیثیت تھی، اس حیثیت کو چھوڑنا پڑے گا اگر قرآن مجید کو مان لیں گے، نبی صلی اللہ علیہ وسلم کی امت میں آ جائیں گے. اسی طرح ایک اور جذبہ ان کے ہاں تھا کہ ہم حضرت اسحاق کی اولاد ہیں، بنی اسرائیل ہیں، اور یہ بنی اسماعیل بدو سے لوگ ہیں، ان کے اندر نبوت کیسے آ جائے گی؟ جس کو قرآن نے آگے چل کر بیان کیا، حسدن من عند انفسہم، ان کے دلوں میں کوئی حسد ہے نبی صلی اللہ علیہ وسلم کے حوالے سے. اس پہلو سے بھی یہ اپنے آپ کو عالم سمجھتے تھے، انبیاء کی اولاد سمجھتے تھے، اب ان کے ہاں نبی آ گیا ہے، تو یہ بھی ایک دنیا کا نقصان تھا جو وہ دیکھ رہے تھے. یہ سارے خوف تھے ان کے پاس جس کی وجہ سے وہ ایمان نہیں لا رہے تھے. تو اس کو اللہ تعالیٰ نے ایک ایک چیز کو بیان کر دیا کہ تم تورات میں ذکر ہے، تصدیق ہو رہی ہے اس کی، اور تم قرآن کا یا تورات کا انکار نہ کر بیٹھو اس کے نتیجے میں، اور دنیا کے فائدوں کے لیے تم آیتوں کو ترجیح نہ چھوڑو نہیں، بلکہ دنیا کا نقصان چھوڑ دو اور مجھ سے ڈرو. میرے ساتھ جو معاملہ قیامت والے دن ہونا ہے یا دنیا میں جو ہونا ہے وہ زیادہ سنگین معاملہ ہے، بجائے اس کے کہ تم بے روزگار ہو جاؤ یا تمہاری مشیخت ختم ہو جائے یا تمہاری چودراہٹ ختم ہو جائے، اس کے مقابلے میں میرا سامنا کرنا زیادہ سنگین بات ہے. آگے بہت اہم بات ہے جو یہود اس وقت کر رہے تھے، خاص طور سے اہل کتاب کا جو طبقہ مدینہ میں رہتا تھا. ولا تلبسوا الحق بالباطل وتكتموا الحق وانتم تعلمون، تم حق کو گڑبڑ نہ کرو باطل کے ذریعے سے. اگر لفظی ترجمہ کر دیا تو یہ ہوگا کہ تم حق کو باطل کا لباس نہ پہناؤ، حق کو باطل کا لباس نہ پہناؤ. یہ ایک ٹیکنیک ہے جو ہمارے ہاں بھی استعمال ہوتی ہے. جتنے بھی ذرا تیز لوگ ہیں دنیا میں بعض کام کرنے کے لیے، تو وہ حق ایک ہوگا، اس کو باطل کے ساتھ ملا کر پیش کریں گے، کیونکہ اگر خالص باطل پیش کیا جائے تو پکڑا جاتا ہے، اور اگر باطل کے ساتھ حق کی آمیزش، حق کے ساتھ باطل کی آمیزش کر دی جائے تو پکڑنا مشکل ہو جاتا ہے. اتنی سی سچائی ہوتی ہے، ایک بڑی بات بنا کر پیش کر دی تو اب پہچاننا مشکل ہو جاتا ہے کہ حق کے ایسے لگ رہا ہوتا ہے کہ ہاں یہ واقعہ تو ہوا تھا، یہ چیز تو واقعی ہوئی تھی، وہ چیز جو ہوئی تھی اس کو آپ نے اٹھایا اور ایک پوری کہانی اس کے ساتھ جوڑ دی. تو یہود بھی کیا کرتے تھے اہل کتاب کہ قرآن مجید کے حوالے سے جتنی باتیں زیر بحث آ رہی تھیں اس میں کہتے ہیں اچھا تمہارے رسول جی نے یہ کہا تھا نا، تو ساتھ ایک اپنی بات ملا دی، اصل بات یہ تھی. اس سے کیا نتیجہ نکلتا ہے کہ حق چھپ جاتا ہے، حق نمایاں نہیں رہتا، واضح نہیں رہتا. یہ اس دنیا میں ہمارے اہل علم بھی، اہل دنیا بھی سارے یہ طریقہ اختیار کرتے ہیں کہ اپنا جھوٹ پکڑا گیا تب بھی، میرا جھوٹ پکڑا گیا تو میں نے اب ساتھ ایک کہانی سنانی ہے تاکہ میں جھوٹا قرار نہ پاؤں، تو اس وقت بھی ہم ایسا کرتے ہیں. اور کسی کی بات کو انکار کرنا، ہاں جی میں پہلے ہی کہہ رہا تھا، یہ بس اتنی سی بات ہے، इनको क्या पता बाकी बातों का। तो अपनी तरफ से एक बात मिलाई और एक नई बात बना डाली। तो जब हक और बातिल गड़बड़ हो जाते हैं तो बातिल को हक से मुमताज़ करना मुश्किल हो जाता है। इसकी एक मिसाल मैं यहूदी के कामों से दूंगा कि जो मरवा है मक्का में, जहाँ पर कुर्बानगाह है, सफ़ा और मरवा जो सही की दो जगह हैं, उसका नाम मूरा कर दिया इन्होंने, उसका नाम मूरा कर दिया। अब मरवा और मूरा, बस अब वो मूरा पूरी दुनिया के किसी जुग्राफी में नहीं पाया जाता। बड़ी बनाने की कोशिश की कि फलां बन जगह बन जाए, फलां जगह बन जाए, कहीं है ही नहीं। यानी किसी इलाके के लोग किसी इलाके को मूरा कहते नहीं हैं, लेकिन आप तो रात पढ़िए उसमें मूरा लिखा हुआ मरवा की जगह पर। तो अब क्या हुआ कि आपने लफ्ज़ मरवा है, कुरान मजीद ने कई लफ्ज़ों को बयान भी किया कि वो क्या करते हैं, अपनी ज़ुबान को थोड़ा सा टेढ़ा करके बोल देंगे। मसलन नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम को रायना के बजाय रायना कह दिया। तो अब क्या करते थे, वो लफ्ज़ों को इस तरह से इस्तेमाल करते थे कि बस मानी बदल जाएंगे। आतैना आसैना, अब थोड़ा सा आप तोएँ और स्वाद को मिलाकर मखरज करीब करीब एक ही हैं, बना दें, मानी कहाँ से कहाँ चले गए। तो ये उनका ख़ास तरीका था कि वो सिर्फ ये नहीं कि बातों के साथ गड़बड़ कर देते थे, बल्कि लफ्ज़ों के भी इस तरह से इस्तेमाल कर जाते, बोल जाते थे कि मानी बदल जाते थे। तो अब ये कहानी है, हज़रत इब्राहीम अलैहिस्सलाम मक्का में रहते थे, यानी हमारे मुसलमान भी ये कहानी मानते हैं कि ज़्यादातर वो कनान में रहते थे, कभी कभी मिलने आ जाते थे हज़रत इस्माइल से, ऐसा ही हम। लेकिन हकीकत क्या है, कभी कभी कनान जाते थे, रहते यहीं पर थे हज़रत इस्माइल के साथ। तो फिर इस इलाके में आए ही नहीं, यहूद ने पूरा ज़ोर लगाया है कि इस इलाके में आए नहीं। आगे चलकर जब अल्लाह ताला कहेंगे कि इसमें मकाम इब्राहीम है, कैसे इनकार कर सकते हो, वो दलील दे रहे हैं कि मकाम इब्राहीम रहने की जगह इब्राहीम की, तो यहाँ तो इब्राहीम रहते रहे, तुम इसका इनकार कैसे कर सकते हो। अब हमें तो मकाम इब्राहीम वो एक अलामती से निशान है जो खाना काबा में लगा हुआ है, तो हम समझते हैं वही मकाम इब्राहीम, उनका घर था वहाँ पर दरअसल, जिस जगह वो निशान सा बना हुआ है उनके रहने की जगह थी। कितनी आबादी थी, नबी सल्लल्लाहु अलैहि वसल्लम वगैरह के सारे जो क्रैश के बाद घराने यहीं पर थे, खाना काबा की हदूद, जो आजकल खाना काबा है इसकी हदूद में घर बने हुए थे चारों तरफ, बीच में बजे इतने तवाफ की जगह चाहिए होती छोड़ी होती थी। तो इस तरह की चीज़ें उन्होंने बहुत सारी पर्दा डाल रखा था। हजरत हाजरा गुलाम खातून थी, लौंडी थी, हरगिज़ ऐसा नहीं, मिस्री सरदार अभी मलक की बेटी थी, जिसने इब्राहीम अलैहिस्सलाम से मुतासर होकर आपकी शादी करा दी थी। हमारे यहाँ कहानी क्या है, वो जी हज़रत सारा ने कहा कि अपनी लौंडी दे दी, लो जी शादी करें, आपकी औलाद नहीं हो रही है। तो ये सारी कहानियाँ हमने वहाँ से ली हैं, सारी कहानियाँ। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मारिया किप्तिया, उनको भी ग़ुलाम बना दिया गया, वो भी ग़ुलाम नहीं है। हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि मेरे और इब्राहीम के ससुराल मिस्र में हैं, लौंडी को ससुराल नहीं कहा जाता उनके वालदैन को, हमेशा याद रखिए। ना हज़रत हाजरा लौंडी थी, ना सैयदा मारिया किप्तिया। तो इस तरह से इन्होंने बहुत सारी चीज़ों पर यानी मक्का से ताल्लुक़ काट दिया इब्राहीम अलैहिस्सलाम का, और कुर्बानी का, हज का, सबका जिक्र गायब है। तो रात खाली है, कहीं कहीं आप आसार पकड़ लेते हैं, जैसे दाऊद के बारे में आता है कि मैं उस घर में जाना चाहता हूँ जहाँ परिंदे भी तवाफ़ कर रहे हैं, और ये और इस तरह की बातें उन्होंने कही हैं, उसका दरवाज़ा भी बाबरकत है उसका। तो वो लगता है कि खाना काबा की तरफ जिक्र है, लेकिन खाना काबा का कोई जिक्र आपको नहीं मिलेगा, कुछ नहीं। सफ़ा और मरवा, मरवा से मूरा बना दिया और बस, बाकी अल्लाह अल्लाह खैर सला। जो हज़रत इब्राहीम ने कुर्बानी की है वो भी मरवा पर किया, आके इस्माइल अलैहिस्सलाम की सफ़ा मरवा पे। तो इस तरह से ये जो बातें बनाकर उन्होंने हक और बातिल को गड़बड़ कर दिया था। तब देखिए अल्लाह ताला का जुमला कितना ज़बरदस्त है, फरमाया ला तलबिसुल हक बिल बातिल, हक और बातिल को गड़बड़ ना करो, व तख्तमुल हक, के इस तरह से हक को छुपाओ। यानी दोनों बातें इकट्ठी हैं, ऐसा नहीं कि दो अलग अलग बातें हैं, कि तुम हक और बातिल को गड़बड़ ना करो और हक को ना छुपाओ, ये नहीं कहा गया। कहा गया है तुम हक और बातिल को ना मिलाओ और हक का इनकार करो, हक को छुपाओ। पॉजिटिव जुमला बोला गया है, यानी यहाँ पे समझ लीजिए कि अन का मफहूम हज़फ है, कि तुम हक और बातिल को इस तरह गड़बड़ ना करो और यूं हक को ना छुपाओ जबकि तुम जानते हो। जानते हो क्या मतलब, कि तुम इन सारी हकीकतों को जानते हो। कहते इब्राहिम इस इलाके में आए थे, नबी अकरीम सल्लल्लाहु अलैहि वसल्लम को पहचानते हो, तौरात की पेशीनगोइयां तुम्हारे सामने हैं, उनके मुताबिक हो रहा है, लेकिन तुम आगे चलकर अल्लाह ताला ने बयान किया कि तुम अपने बेटों की तरह पहचानते हो। तो इसको यहाँ बयान किया कि तुम जानते हो। जुर्म जो है वो जानते बूझते करने से ही होता है, बेख्याली में ख़ता से जो काम हो जाते हैं उनको पर अल्लाह ताला सज़ा नहीं देंगे, लेकिन जो जानते बूझते शऊर के साथ हम काम करते हैं उन्हीं पर गिरफ्त होगी। तो इसलिए वान तुम तालमून से अल्लाह ताला बता रहे हैं कि तुम मुजरम करार पा रहे हो, ऐसा नहीं कि बस बेख्याली में कोई बात हो गई है, नहीं, तुम मुजरम करार पा रहे हो। उसके बाद फरमाया वा अकीमुस्सलात वा आतुस्सकात वरकउ मार राकईन, तुम नमाज कायम करो, ज़कात अदा करो और रुकू करने वालों के साथ रुकू करो, झुकने वालों के साथ झुक जाओ। यह आयत बहुत अहमियत रखती है अपने मकाम के एतबार से। जो कौमें नमाज और ज़कात से गुरेज कर लेती हैं या जो अफराद, वो हदायत पर कायम नहीं रह सकते, ये हमेशा याद रखिए। कुरैश के बारे में भी एक वादा था कि इनको उस वक्त तक खिलाफत मिली रहेगी जब तक नमाज पढ़ते रहेंगे। तो दीन के ऊपर कायम रहने के लिए नमाज और ज़कात की पाबंदी बहुत ज़रूरी है। तो अब चूंकि ये हदायत को नहीं मान रहे थे तो अल्लाह ताला ने कहा कि तुम नमाज कायम करो और ज़कात दो ताकि तुम्हारे अंदर ईमान बेदार हो और तुम मानने वाले बनो। तो यूँ समझ लीजिए कि सहारा देने के लिए, आमादा करने के लिए ये हुक्म होता। दूसरी बात ये मालूम हो रही है कि अहले किताब अपनी नमाज छोड़ चुके थे, ये भी मालूम हो रहा है, या उस तरह की नमाज पढ़ते होंगे जिस तरह की आजकल हम पढ़ते हैं, गए दो चार सजदे किए और वापस आ गए, ऐसा लगता है। तो नमाज इसलिए अकीमों का लफ्ज़ बोला गया है। अकीमों के अंदर एहतमाम करने का मतलब होता है और कायम रखने का मफहूम होता है, यानी सही रखने का, सही रखने का मफहूम और एहतमाम करने का मफहूम। जब अरब कहते हैं कि अकीमुर अकुमतु अर्रुमहा, मैंने नेज़ा सीधा कर दिया, नेज़ा टेढ़ा हुआ था, मैंने उसको सीधा कर दिया। तो नमाज को सही रखो और नमाज का एहतमाम करो, ये इसके अंदर, सही रखने से एहतमाम खुद ब खुद पैदा हो जाएगा कि अगर मैंने सही तरह से नमाज पढ़नी, यानी आप जैसे ही आप अजान हो फौरन उठें, वज़ू करें, उसके लिए अपने आप को ज़हनी तौर पर आमादा करें, जहन खाली करें, जो काम इस वक्त आप कर रहे हैं उसमें ना उलझा रहे, आप नमाज के लिए जाकर तसल्ली से नमाज़ पढ़ें, ये सारा कुछ इसमें शामिल हो जाएगा। तो अकीमों का लफ्ज़ बता रहा है कि वो नमाज में कोताही बरत रहे थे या छोड़ चुके थे। और ज़कात अदा करो, ज़कात जो है ये बहुत ही मुश्किल हुक्मों में से एक हुक्म है, नमाज भी मुश्किल हुक्म है लेकिन एक लिहाज से आसान भी है और एक लिहाज से मुश्किल भी है। जिनके ऊपर खुदा खौफी हो उनके लिए बड़ी आसान है, लेकिन अगर खुदा खौफी ना हो तो ये मुश्किल तरीन दोनों ही इबादतें हैं। वरकउ मार राकईन, झुकने वालों के साथ झुक जाओ। ये बहुत दिलचस्प बात है, आमतौर से बाजमात नमाज का इस हुक्म निकाला जाता है, ये मतलब नहीं है, मतलब ईमान लाने की मफहूम के अंदर इसको रखिए। सियाक व सबाक क्या है कि ईमान ले आओ जो मैंने नाजिल किया है, उसके लिहाज से कहा जा रहा है कि झुकने वालों के साथ झुक जाओ, यानी ईमान लाने वालों के साथ तुम भी ईमान ले आओ, ये रवस छोड़ दो जो तुमने इख्तियार कर रखी है। तो नमाज कायम करो, ज़कात दो और अल्लाह की तरफ झुकने वालों के साथ झुकने लग जाओ, यानी अपनी अनाज छोड़ दो, अपना तकब्बुर छोड़ दो, अपने कुरान से गुरेज छोड़ दो, खुदा के आगे झुक जाओ। इसको जोड़ लीजिए बिमा अनज़लतु के साथ, वह आमिनु बिमा अनज़लतु, جو میں نے نازل کیا ہے. تو خدا کی نسبت سے اس کے اندر اہمیت پیدا ہو گئی ہے, اس اہمیت کے آگے جھکنا ہے. اب اگلی بات جو ہے وہ بھی اس بات کی تائید کر رہی ہے کہ یہ نماز اپنی ضائع کر چکے تھے اور دوسروں کو تو نماز کی تلقین کرتے تھے, خود نہیں پڑھتے تھے. تو فرمایا آتا امرون الناس بالبر وتنسون انفسکم وانتم تتلون الکتاب افلا تاکلون. کیا تم لوگوں کو تو نیکی کا حکم دیتے ہو اور خود اپنے آپ کو بھول جاتے ہو. بر جو ہے وہ یہاں نیکی کے ترجمہ ہم کر دیتے ہیں, ہماری اردو میں اس کا سب سے اچھا قریبی لفظ نیکی ہی ہے, لیکن اصل اس کے معنی وفاداری کے ہیں. تو نیکی بھی وفاداری کی ایک شکل ہوتی ہے, خدا کے ساتھ وفاداری نیکی ہے. اور جب ہم نماز پڑھ رہے ہوتے تو یہ با وفا عمل ہے کہ میں نے جو خدا کی بندگی ہے اس کی وفا کر رہا ہوں, اس کو پورا کر رہا ہوں. تو اس لیے تامرون الناس بالبر کے اندر پورے دین کو اپنانے کا حکم بھی شامل ہے اور نیکی کرنے کا مفہوم بھی شامل ہے. تو مطلب یہ ہے کہ تم نے خود نماز چھوڑ رکھی ہے اور لوگوں کو نماز کا حکم دیتے ہو, تم نے خود وعدہ وفا نہیں کر رہے ہو, لوگوں کو وعدہ وفا کرنے کا کہتے ہو. تو یہ تو غلط بات ہے. تو جو اللہ نے تم سے وعدہ لیا تھا اس کو پورا کرو, یہ وفاداری کا لازمی تقاضا ہے. اور جو اللہ کے حقوق تم پر قائم ہوتے ہیں ان کو ادا کرو, یہ لازمی بات ہے. تو بر کا مطلب لفظ اس چیز کو ادا کرتا ہے. بر جو ہے یہ ساری دین کی جان ہے, بر بمعنی وفاداری سارے دین کی جان ہے. اگر آپ کے اندر وفاداری نہیں ہے تو آپ دین کیا دنیا کے کسی کام پر بھی باقی نہیں رہ سکتے, نہیں رہ سکتے. مثلا میں نے شادی کی, ایک بیگم کی ذمہ داری اٹھا لی کہ اس کا نان نفقہ دینا ہے, میں وفادار ہی نہیں ہوں, نہ جنسی اعتبار سے وفادار رہا نہ کمائی کے اعتبار سے رہا, تو گھر کیسے چلے گا, شادی کیسے کامیاب ہوگی. اسی طرح خدا کے ساتھ میں نے بندگی کا عہد باندھ دیا, پورے نہیں کیا. اور بندگی کا عہد میں عہد الست سے باندھ کے آیا ہوں پیدائش سے پہلے سے. تو وفاداری جو ہے وہ دراصل ہر چیز کو کر گزرنے کا نام ہے. جو آپ نے عہد باندھا, جو آپ کے حقوق آپ کے اوپر عائد ہوئے, جو آپ کے فرائض بنے, ان کو کر جانے کا نام وفاداری ہے. تو اگر کسی نے وفاداری نہیں کی تو کسی بھی میدان میں, آپ کاروبار میں چلے جائیے, دو کاروباری آپس میں اشتراک کر کے کاروبار شروع کریں اور ایک بے وفائی کرنے لگ جائے تو کاروبار برباد ہو جائے. میاں بیوی میں سے دونوں ایک دوسرے کے ساتھ کوئی ایک بے وفائی کرنے لگ جائے, برباد ہو جائے گا سارا کچھ. تو اس لیے وفاداری پہلی شرط ہے کسی بھی آدمی کے اچھا ہونے کے لیے. اور یہ ساری جتنے بھی کام ہم کر رہے ہوتے ہیں سارے کے سارے وفاداری پر کھڑے ہیں, دین بھی اور دنیا بھی. تو یہ بنیادی وصف ہے جس کو یہاں ایڈریس کیا جا رہا ہے کہ تم لوگوں کو تو بڑا وفاداری کا سبق دیتے ہو, یہ کر لو وہ کر لو, لیکن اپنے آپ کو بھول جاتے ہو. تو وفاداری کہاں کیا مطلوب ہے, میرے اس عہد کو پورا کرو جو میں نے تم سے کیا تھا, اس کی وفاداری پیش نظر ہے. ہم نیکی کا ترجمہ کر کے یہاں ساری بات کا ربط ٹوٹ جاتا ہے اوپر سے. تو وفاداری تھی نماز پڑھنا, وفاداری تھی زکوٰۃ دینا, وفاداری تھی خدا کے آگے جھک جانا. جہاں بات واضح ہو گئی ہے, جھکنے والے جھک رہے ہیں تو جھک جائیں اس کے آگے, یہ وفاداری تھی. وفاداری عہد پورا کرنا تھا, وفاداری دنیا کے بدلے آیتوں کو چھوڑنا نہیں تھا. اس کو پوری بات کے اوپر تبصرہ ہے, نہ کہ یہ صرف نماز کے ساتھ جو پچھلی آیت ہے اس کے ساتھ نہیں ہے, پوری بات کے ساتھ جوڑ دیا اس کو کہ کیا تم لوگوں کو تو وفاداری کا حکم دیتے ہو اور اپنے آپ کو بھول جاتے ہو جبکہ کتاب بھی پڑھتے ہو. یہاں کتاب سے مراد تورات ہے. کتاب جو ہے قرآن مجید میں مشکل ترین لفظوں میں سے بن گیا ہوا ہے, آسان ترین لفظ ہے لیکن مشکل ترین لفظوں میں بن گیا ہوا ہے. کتاب کے معنی خط کے بھی ہوتے ہیں, لکھی ہوئی چیز کے بھی ہوتے ہیں, کتاب کے معنی مضمون کے بھی ہوتے ہیں, کتاب کے معنی کتبے کے بھی ہوتے ہیں جو قبر پر لگا ہوتا ہے, کتاب کے معنی بک کے بھی ہوتے ہیں, جس طرح یہ ہمارے سامنے ایک کتاب پڑی ہے, اور کتاب کے معنی قانون کے بھی ہوتے ہیں. ٹھیک ہے, تو اب یہاں کس معنی میں ہے؟ تورات کتاب کے معنی میں، کہ تم تورات پڑھ رہے ہو جس میں ساری وفاداری کے قوانین بیان کیے گئے ہیں، لیکن عمل کیا کرتے ہو؟ وفاداری تمہارے اندر ہے ہی نہیں. افلا تاکلون، تم سمجھ سے کیوں کام نہیں لیتے ہو؟ تاکلون کا مطلب ہے سمجھنا، باتوں کو سمجھنا، حقیقت تک پہنچنا، تضادات کو دیکھنا، اس طرح کی چیز. تو تضاد ہے تمہارے اندر، کہتے کچھ ہو کرتے کچھ ہو، اس کے مطابق زندگی نہیں گزارتے ہو. تو اب یہ جو پوری بات اللہ تعالیٰ نے اقیم الصلاۃ سے شروع کی، یہ ان کو وہ بنیادی احکام دیے جن کی وجہ سے پھر وہ قرآن کو مان سکتے تھے. نماز پڑھنے کا عمل شروع کرو صحیح طرح سے، اہتمام کے ساتھ. اقیموں کے میں نے دو معنی بتائے ہیں، دونوں کا یہاں پیش نظر ہے، کہ نماز کو صحیح رکھو یعنی اہتمام کے ساتھ پڑھو. ہماری طرح ٹکرے مارنے والی نماز نہیں ہونی چاہیے. اقیم الصلاۃ کا مطلب یہ ہے. اور آت الزکات، زکوٰۃ بھی دو اللہ کی راہ میں. یہ جو ہمارے اسلام حضرت آدم سے شروع ہوا اور نبی کریم صلی اللہ علیہ وسلم پر مکمل ہوا آ کر، ان کے اس دین کے اندر دو بنیادی رکن ہیں، نماز اور زکوٰۃ. یہ سمجھ لیجیے کہ پورے دین کو دو لفظوں میں خلاصہ کر دیا جاتا ہے. ہمارے پاس دو ہی چیزیں ہوتی ہیں، ایک ہمارا بدن ہے، صلاحیتیں ہیں، وقت ہے، اور دوسری چیز ہمارے پاس مال ہے. ان دونوں کے حقوق دو لفظوں میں بیان ہو جاتے ہیں. تو یہ دین کی جامع تعبیر ہے. صلاۃ خدا کے حوالے سے اس کے حقوق کی یاد دہانی کراتی ہے، زکوٰۃ انسانوں کے اعتبار سے ان کے حقوق کی یاد دہانی کراتی ہے. تو اس طرح سے یہ پورے دین کا کور کر لیتے ہیں. لیکن بہرحال دو بنیادی ہونے کی وجہ سے ان کا ذکر کر کے دین پورا مراد ہو جاتا ہے بعض اوقات. تو اب یہ کہا کہ نماز قائم کرو، زکوٰۃ دو، اور جھکنے والوں کے ساتھ جھک جاؤ، اور تم لوگوں کو تو وفاداری کا حکم دیتے ہو، مشورہ دیتے ہو، اور اپنے آپ کو بھول جاتے ہو جبکہ تم بھی کتاب پڑھ رہے ہو، تمہارے لیے بھی وہی حکم ہے. تو تم اس کو سمجھتے کیوں نہیں کہ تم تضاد فکر کا، تضاد عمل کا شکار ہو؟ افلا تاکلون سے مطلب یہ ہے. وَاسْتَعِينُوا بِالصَّبْرِ وَالصَّلَاةِ، یہ اب نسخہ مرض کا علاج تجویز کیا جا رہا ہے، کہ تم مدد لو نماز سے بھی اور صلاۃ سے بھی. وَإِنَّهَا لَكَبِيرَةٌ إِلَّا عَلَى الْخَاشِعِينَ، اور بلا شبہ یہ بہت سنگین ہے مگر خاشعین پر، اللہ سے ڈرنے والوں پر. وَاسْتَعِينُوا بِالصَّبْرِ، مدد لو صبر سے. صبر سے ایمان لانے میں مدد کیا لی جائے گی؟ قرآن پہ ایمان لانا پیش نظر ہے، تو کہا جا رہا ہے کہ صبر سے مدد دو. ہمارے ہاں بعض لوگوں نے اسے غیر اللہ سے مدد لینے کے معنی میں لیا ہے، کہ اگر صبر سے مدد لی جا سکتی ہے تو بزرگوں سے کیوں نہیں لی جا سکتی. تو چونکہ بات کو سمجھے ہی نہیں ہے، اس لیے صبر کا مطلب ہے عربی زبان، ایک صبر ہمارے اردو کا ہے کہ تکلیف ہو تو چیخنا چلانا نہیں ہے، یا دوسرا مطلب ہوتا ہے جلد بازی میں نہیں پڑنا، صبر سے کام لو. عربی زبان میں صبر کا مطلب یہ نہیں ہے. عربی زبان میں صبر کا مطلب یہ ہے کہ ہر حالت میں سچائی پر قائم رہنا، صحیح رویے پر قائم رہنا. صبر کا مطلب عربی زبان میں یہ ہے، ہر حالت میں سچائی پر قائم رہنا اور صحیح رویے پر قائم رہنا. مثلا ہر حالت میں توحید پر قائم رہنا. اللہ نے اولاد دی ہے تب بھی، نہیں دی تب بھی، اللہ نے رزق دیا تب بھی، نہیں رزق دیا تب بھی، خدا کی توحید پر قائم رہنا ہے، خدا پر ایمان پر قائم رہنا ہے، یہ صبر ہوگا. اور صبر یہ بھی ہے، میں نے جو پہلو بیان کیے کہ سچائی پر قائم رہنا اور صحیح رویے پر قائم رہنا. آپ نے مجھے گالی دی، گالی دینا اسلام میں منع کیا گیا ہے، میں آپ کو کسی صورت میں گالی نہیں دوں گا. اب میں نے رویے میں، صحیح رویے پر قائم رہا، یہ صبر ہے. اس صبر کے تصور سے ایک اور پہلو واضح ہوتا ہے، کہ باتوں سے مجھے پتہ چلا کہ اوہو میری فلاں رائے غلط تھی. تو اب صبر کیا ہوگا؟ کہ میں غلط بات چھوڑ کر صحیح بات پر چلا جاؤں، کیونکہ میں نے ہر حالت میں سچائی پر قائم رہنا ہے. تو تو فرمایا کہ صبر سے مدد دو، یعنی سچائی پر ثابت قدمی کے عمل سے مدد دو گے تو نبی صلی اللہ علیہ وسلم کو مان لو گے. کتنی بڑی بات ہے کہ میں نے ہر حالت میں سچائی پر قائم رہنا ہے. آپ میری غلطی بتائیں گے میں صحیح بات پہ آ جاؤں تو کیا ہے؟ صبر. اردو کے لحاظ سے کیا ہے؟ بے صبری. اتنا فرق پڑ جاتا ہے. تو صبر کے معنی ہیں کہ میں نے ہر حالت میں صحیح موقف پر قائم رہنا ہے، رویے میں بھی، نظریات میں بھی. تو اگر آپ میری غلطی بتا دیں تو میں صحیح جگہ پہ آ جاؤں گا، تو میں کیا ہوں؟ سچائی پر قائم ہوں نا. ابھی غلطی پر تھا، آپ نے بتایا میں سچائی پر قائم ہو گیا، تو میں صابر آدمی ہوں، سچائی پر ثابت قدم ہوں، نہ کہ اپنی رائے پر، نہ کہ اپنے مسلک پر. تو سچائی پر قائم رہنا یہ صبر ہے. تو فرمایا صبر سے مدد لو، یعنی سچائی پر قائم رہنے کی کوشش کرو. یہ کوشش کرو گے تو سچائی پہ آ جاؤ گے، نبی اکریم صلی اللہ علیہ وسلم کو بھی مانے بغیر نہیں رہو گے. بس صلاۃ اور نماز سے ہی مدد لو. جیسے میں نے اقیم الصلاۃ کے بارے میں عرض کیا کہ دراصل نماز ہماری تقوی کی حفاظت کرتی ہے، ہمارے صبر کی حفاظت کرتی ہے. صبر یعنی حق پر قائم رہنے کے عمل کو. تو نماز ایک ساتھی ہے، پہرے دار ہے، ایک ہمدرد ہے، مجھے بگڑنے سے بچاتا ہے. قرآن نے اس کو بیان کیا کہ تنہا عن الفحشاء والمنکر، کہ فحاشی سے روکتی ہے اور تمام گناہوں سے روکتی ہے. میری آپ کی نماز تو ایسا نہیں کرتی نا، بلکہ شاید برائی کی طرف لے جاتی ہے. وجہ یہ کہ ہم اقیم الصلاۃ نہیں کرتے ہیں، یعنی نماز کو صحیح طریقے سے ادا نہیں کرتے. تو ٹھیک ایسا ہی معاملہ یہود کا بھی ہو گیا ہوا تھا کہ ان کی نماز بھی ہمارے جیسی تھی اگر پڑھتے تھے. کچھ تو پڑھتے ہی نہیں تھے، کچھ پڑھتے تھے تو لیکن وہ اقیم الصلاۃ کے معیار پر پوری نہیں اترتی تھی، وہ بس ٹکرے مارنے کا نام جیسے ہم کرتے ہیں. تو اگر تم نماز صحیح پڑھنے لگ جاؤ تو تب بھی تمہیں مدد ملے گی، تقوی بیدار ہونا شروع ہو جائے گا، وہ برائی سے روکنے لگ جائے گی. جب برائی سے روکے گی تو میں حق بات کو مان لوں گا. ٹھیک ہے، اب یہاں سے آپ ایک اور بات سمجھ سکتے ہیں جو میں نے شاید دوسرے تیسرے درس میں عرض کی تھی، جہاں خطبہ قلوب کی بات ہم نے کی تھی، کہ یہ آیت یہ بتا رہی ہے کہ ختمِ قلوب کو بھی ختم کیا جا سکتا ہے اگر آدمی نماز اور صبر سے مدد لینے لگ جائے. دل پر مہر لگتی ہے، تو میں نے بتایا عرض کیا تھا کہ دل کو کچھ سمجھ لیں خانے بنا لیں، یا یہ سلیٹ ہے مثلاً، تو میں نے گناہ کیا تو اتنے حصے پر دھبا لگ گیا، توبہ کر لی تو مٹ جائے گا، نہیں کی تو دھبا لگا رہ جائے گا، دوسرا گناہ کروں گا تو اگلا حصہ کالا ہو جائے گا، پھر اگلا حصہ کالا ہو جائے گا، پھر اگلا حصہ، یہاں تک کہ ساری سلیٹ کالی ہو جائے گی دل کی، ضمیر کی. تو نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ جب ساری سلیٹ کالی ہو جاتی ہے تو پھر ختم قلوب ہو جاتا ہے. قرآن مجید جہاں ایک ہمارے نسخہ بتا رہا ہے کہ اگر سلیٹ کالی ہونے، ساری کالی ہونے کے قریب بھی آ گئی ہوئی ہے تو تم صبر اور نماز سے مدد لے کر اس کو صاف کر سکتے ہو. تو گویا نماز، اچھی نماز اور حق پر ثابت قدمی، یہ میرے آپ کے سیاہ دل کو صاف کر سکتی ہے. تو میں نے یہ بات بھی عرض کی تھی کہ ہمارے جو شعبے ہیں وہ بعض اوقات خراب ہو جاتے ہیں. مثلا ہم پاکستانیوں کے دو تین شعبے پیدائشی طور پر خراب ہیں. جھوٹ بولنے میں ہمیں کوئی ضمیر ملامت نہیں کرتا، دھوکہ دینے میں ضمیر ہمیں ملامت نہیں کرتا، چغلی کرنے میں ضمیر ہمارا ملامت نہیں کرتا، چکر دے کے کام نکال لینے میں ہمارا ضمیر ہمیں ملامت نہیں کرتا. یہ شعبے ہمارے فوت ہو گئے ہوئے ہیں، ان کو بھی ہم ان دو طریقوں سے بیدار کر سکتے ہیں، صاف کر سکتے ہیں. اس کا طریقہ کیا ہے کہ مثلا آپ تہیہ کر لیں کہ آج کے بعد سے میں نے جھوٹ نہیں بولنا، سچائی پہ قائم رہنے کی کوشش شروع کر دیں آپ. صبر ہے، آہستہ آہستہ آپ ہفتے 15 دن میں دیکھیں گے کہ آپ کی حساسیت بیدار ہونا شروع ہو جائے گی. ہمارے پرانے بزرگ جو ہوتے تھے وہ کہتے 40 دن نماز پڑھ لو با جماعت، پھر چھوڑ نہیں سکو گے. کیا مطلب؟ کہ میں نے یہ کوشش کی کہ 40 دن تک نماز نہیں چھوڑنی. تو میرے اس عمل نے میرے اندر ایک شعور بیدار کر دیا، میرے ضمیر کا حصہ بنا دیا نماز کو، اب میں چھوڑوں گا نہیں. تو یہ وہ رویہ ہے جو صبر پیدا کرتا ہے. صبر کا کام یہ ہے کہ مجھے गलती से बचाना है उसने। हर मौके पर मुझे सब्र का मतलब है कि अच्छा मैंने गाली दे ली थी, ओहो अल्लाह ताला मुझे माफ़ करे भाई मेरे, मैं आपसे माफ़ी मांगता हूँ, मैं गाली देने वाला नहीं हूँ, ये सब्र है। लेकिन हम उर्दू वाला सब्र बड़ा महदूद कर दिया है, जिसके नतीजे में हम सब्र भी करते रहते हैं लेकिन जुल्म भी करते रहते हैं। तो साबिर आदमी जुल्म करने वाला नहीं होता, ये हो ही नहीं सकता, क्योंकि उसने रवैये में भी ठीक रहना है और नज़रियात में भी ठीक रहना है, अकीदे में भी ठीक रहना है, अमल में भी ठीक रहना है, सादा लफ्ज़ों में। वइन्नहा लकबीरतुन इल्ला अलल खाशईन, ये जो पूरी सारी बात है इसको अब बताया है कि तुम मदद लो नमाज से और सलात से, जो कुछ मैं मुतालबे कर रहा हूँ ये बड़े मुश्किल है। इस नबी पर ईमान ले आओ, नमाज का कायम करो, ज़कात अदा करो, झुकने वालों के साथ झुक जाओ, वफादारी पे कायम रहो, ये सारी बातें मुश्किल हैं। तो इसलिए सब्र और नमाज से मदद लो। हाँ अलबत्ता ये बातें उन लोगों पर मुश्किल नहीं हैं जो खाशीन हैं। खाशीन जो पहली आयत हमने पढ़ी थी दूसरी सूरह अल-बकरा की, हुदन लिल मुत्तकीन, उस दूसरी आयत में जो मुत्तकीन है उसका एक शेड है ये खाशीन। खाशे उस आदमी को कहते हैं जो डर रहा हो किसी से, और डरने की वजह से वो उसके अंदर ताबेदारी का सा जहन बन गया कि इनके साथ क्या इख्तलाफ करना, इनकी तो बात माननी ही पड़ेगी। ये आदमी खाशे होता है कि किसी के रोब की वजह से ताबेदारी आ जाना, किसी के रोब की वजह से ताबेदारी आ जाना। इससे उठकर ये खुदा के लिए इस्तेमाल होने लग गया कि खुदा की हक्कानियत, तकदीस, उसकी अजमत, उसके खालिक होने का जो एहसास है उसकी वजह से मेरे अंदर एक ताबेदारी आ गई, एक झुकाव पैदा हो गया, ये खाशीन है। मैंने पिछले रमज़ान में पूरे 30 प्रोग्राम किए थे जिसमें अल्लाह ताला हमसे जैसा इंसान बनना चाहते हैं उनमें ये चीज़ें आई थी, तो मैंने तकवे पर भी और खुशू पर भी बात की थी। तो खुशू दरअसल कुरान कहते हैं ना कि खुशू के साथ, हम कहते हैं दीन में नमाज़ पढ़ो खुशू के साथ, तो ताबेदाराना नमाज पढ़नी है, आजिज़ाना नमाज पढ़नी है, मुतकब्बिराना नहीं पढ़नी है, ठीक है। तो जब हम किसी हस्ती को खुदा मान लेते हैं तो अब एक मानी में हम उसकी सिर्फ ताबेदारी में आ जाते हैं। यहाँ बाज़ुकात अकल काम नहीं भी करती तब भी ठीक होता है, अकल काम ना भी करे तब भी ठीक है, और अकल काम कर रही हो तब भी ठीक है। मसलन वालिद साहब मुझे कहें कि भाई पानी पिलाओ, तो मैं उन्हें कहूँगी कि सर्दी का मौसम है, आप पानी ना पिए तो बेहतर चलेगा, यहाँ सिर्फ ताबेदारी चाहिए, उनको प्यास लगी है, सर्दी है या गर्मी है, इससे क्या फ़र्क पड़ता है। आपकी अकल कह रही है कि नहीं नहीं इस वक्त तो पानी पीना चाहिए, फिर उनको उठ के वाशरूम में जाना पड़ेगा, सर्दी लग जाएगी। तो कुछ हकायक ऐसे होते हैं जिसमें सिर्फ मानने के सिवा चारा नहीं होता। दौरे जदीद में इंसानों ने यह बड़ी चीज़ अजीब सीख ली है कि हर चीज़ मेरी अकल में फिट बैठेगी तब मैं मानूंगा। ये इतना बड़ा नक्शा है कि कोई चीज़ पूरी नहीं उतरती, खुद उनका अपना वजूद पूरा नहीं उतर रहा होता, नहीं पूरा होता। मुझे अकली तौर पर समझाएं कि मेरे बारे में ये फैसला कैसे कुदरत ने किया कि मुझे पाकिस्तान जैसे मुल्क में पैदा कर दें, समझा दें मुझे समझा दें कि मेरी शक्ल इस तरह की क्यों है, मुझे समझा दें कि पांच उंगलियां क्यों हैं, समझा दें। तो क्या मैं अब हर चीज़ को समझने बैठ जाऊँ? तो जब ये समझने का अमल शुरू करूँगा तो मेरी ज़िंदगी बड़ी थोड़ी है, सारी चीज़ें हल नहीं हो सकती। ये अब देखिए कि हमारी इस लाइब्रेरी में कितनी किताबें पढ़ी हैं। कोई आदमी कहे कि मैंने ये सारा ही इल्म सीखना है, उसे हफ्ते बाद पागलखाने दाखिल कराना पड़ेगा, नहीं सीख सकता। कि इन सारी किताबों का वो हाफिज जानने वाला बन जाए, नहीं हो सकता। बड़े से बड़ा आलिम ले आए, बड़े से बड़ा साइंसदान ले आए, अपने शोबे का माहिर होता है बस। और वह भी मैंने देखा है जब वो डायलॉग कर रहे होते हैं आपस में तो दूसरा बता रहा होता है नहीं बात यूं है, आप शायद ये बात फरामोश कर गए, आपने शायद वो तहकीक नहीं पढ़ी, आपके साथ सामने वो बात नहीं है, ये हो रहा होता है। ऐसे लोग जिनका रोब होता है इल्मी तौर पर, बड़े पढ़े लिखे हैं, बहुत कुछ जानते हैं, तो दुनिया के अंदर कुछ चीज़ें मानी हुई ली जाती हैं, उसके अंदर रहना पड़ता है। तो मैं ये सबक नहीं दे रहा कि बेअकली का रास्ता इख्तियार करें, सिर्फ ये बताना चाह रहा हूँ कि कुछ दायरे ऐसे होते हैं जहाँ पर खुशू काम आता है, जहाँ पर ताबेदारी ही असल चीज़ होती है। तो अपनी कायनात, अपनी दुनिया, उसके नॉर्म्स, उसमें चलते हुए मुआहदे। अब ट्रैफिक का कानून बड़ा तकलीफ़ देता है, बस का एमरजेंसी होती है, दफ्तर में देर हो रही है, ये हो रहा है, खड़ा होना पड़ेगा, अकल कह रही है कि निकल जाओ, असल तो अगला काम है जो मैंने करना है जाकर। यानी मुझे बाज़ का ये होता है कि ऐन इशारे जब बंद हुआ उस वक्त पहुँचा हूँ, 3 मिनट का इशारा लाहौर की बाज़ चौकों में हो गया होगा, अब मेरे 3 मिनट ज़ाया हो जाएंगे, अकली तौर पर कैसे काबिल कबूल है। अब यहाँ सिर्फ खुशबू चाहिए कि कानून के आगे झुक जाओ, मजबूरी है। तो ये वो दायरे हैं। तो खुदा के साथ खुशू के अलावा चारा नहीं है। रियलिस्टिक अप्रोच ये है कि ये कायनात मौजूद है, इसका एक रब है, इसके आगे झुकना पड़ेगा। टाइम हो गया जी, यहाँ रोक लेते हैं। आयत 45 पे आज हमने बात मुकम्मल की है। वा आखिर दावाना अल्हम्दुलिल्लाह।